आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर सामर्थी नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन अनि नमस्कार। साथै तपाईहरूकै यो आफ्नै प्रिय कार्यक्रममा पुनः हार्दिक स्वागत गर्न चाहन्छु। आज हामी प्रस्थान भन्ने पुस्तक त्यसको 33 र 34 अध्यायबाट मनन गर्नेछौ। 33 अध्यायको मुख्य विषय हो परमेश्वरको व्यक्तिगत उपस्थित शिविरबाट निकालिन्छ। इसरायलका सन्तानहरू कुडकुडाउँछन्, प्रभु मोसासँग बोल्नुहुन्छ र मोसा परमप्रभुको महिमा हेर्न इच्छा गर्छन्। सर्वप्रथममा हामी देख्नेछौ इसरायलीहरूको यात्रा निरन्तर अगाडि बढ्दछ। प्रस्थान 33:1-2 पदमा भनिएको छ,
तब परमप्रभुले मोसालाई भन्नुभयो, मिश्रबाट ल्याएका यी मानिससँग त्यस देशमा जा, जसको विषयमा तेरा सन्तानलाई दिनेछु भनेर मैले अब्राहम, इसाक र याकुबसँग क्रिया हालेको थिएँ। म तिमीहरूका अघि अघि एउटा दूत पठाउनेछु र कनानी, एमोरी, हेती, परिजी, हेबी र यबुसीहरूलाई धपाउनेछु। अमित्र, परमेश्वर इसरायलीहरूलाई प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न तयार गरिरहनु भएको छ। हामी गन्तीको पुस्तकमा तिनीहरूको उजाड स्थानको यात्राको बारेमा देख्नेछौ। लेबीको पुस्तक भेटु नेपाल, जुनलाई हामी पवित्र स्थान पनि भन्दछौ, त्यसको सेवाको लागि निर्देशनहरूको निरन्तरता हो, जुन यो प्रस्थानको पुस्तकमा खालि स्थापित मात्र गरिएको छ। अनि पद 3 र 4 पदमा हामी देख्दछौ, दूत र मह भने त्यो देशमा जाओ, तर तिमीहरू हटी मानिस हौ, यसकारण म तिमीहरूका बीचमा हिँड्ने छैन, नत्रता बाटैमा म तिमीहरूलाई नाश गरूंला। जब मानिसहरूले यो नराम्रो समाचार सुने, तब तिनीहरूले अफसोस गरे र कसैले आफ्ना गहनाहरू लगाएनन्। यी गहनाहरू जुन हामीले देखिसकेका छौं कि अन्य जाति थिए, तिनीहरूका कुण्डीहरू उदाहरणको लागि यो कुराको प्रदर्शन गर्दथ्यो कि तिनीहरू अझै मिश्रका देवहरूको आराधना गरिरहेका थिए। कुण्डीहरू यसको चिन्ह वा चिन्ह थियो। आज ख्रिस्टियनहरूको पहिचानको रूपमा क्रूसको लगाउने जस्तै कुरा हो, यद्यपि यो आज अर्थहीन छ, यसको कुनै अर्थ छ जस्तो मलाई लाग्दैन। आज यो एक किसिमको फेसन जस्तै भएको छ, जुन हरेक मानिसले लगाउने गर्दछ। पद 5 भनिएको छ, किनकि परमप्रभुले मोसालाई भन्नुभएको थियो, इसरायलीहरूलाई भन्, तिमीहरू हट्टी मानिस हौ, म एक क्षणको निम्ति पनि तिमीहरूका बीचमा आए भने म तिमीहरूलाई भस्म पार्नेछु। अब तिमीहरूले आफ्ना गहनाहरू फुकाल र तिमीहरूसित के गर्नुपर्ने हो सो म विचार गरौंला। यो तेस्रो पल्ट हो परमेश्वरले इसरायलीहरूलाई हट्टी जाति भन्नुभएको। परमेश्वर यो कुरा तिनीहरूलाई स्पष्ट गरिरहनु भएको छ। उहाँ आफ्ना जनहरूलाई उद्धार गर्न यस कारणले आउनु भएन किनभने तिनीहरू श्रेष्ठ थिए, किनभने तिनीहरू असल मानिस थिए। परमेश्वर ती चिन्हहरूलाई हटाउन भन्नुहुन्छ, जुनले यो देखाउँछ कि तिनीहरू अन्य जाति र प्रतिमा पूजक थिए। अनि यो भन्नुहुन्छ कि परमेश्वरको लागि खड़ा हुनलाई, त्यसकारण त म व्यक्तिगत रूपमा विश्वास गर्छु कि पानीको बप्तिस्मा प्राचीन मण्डलीमा चर्चमा धेरै महत्वपूर्ण थियो। यो एक साक्षीको वा प्रमाण थियो कि त्यस व्यक्तिले पुरानो कुरा त्यागे र नयाँ कुराको लागि खड़ा भइरहेका छन्। यसले आज यस्तो किसिमको साक्षी दिन्छ। अनि 6 पदमा हामी पढ्छौ, यसैले होरे पर्वतमा इसरायलीहरूले आफ्ना गहनाहरू फुकाले। यसपछि हामी निम्न पदहरूमा देख्छौ कि भेट नेपाल अर्थात पवित्र स्थान शिविरदेखि बाहिर राखिएको थियो। 7 पदमा भनिएको छ, मोसाले चाहिँ छाउनीदेखि बाहिर धेरै टाढामा पाल टाङ्ने गर्थे, तिनले त्यसलाई भेट नेपाल भन्थे। परमप्रभुसित भेट गर्न चाहने प्रत्येक व्यक्ति छाउनीको बाहिर भएको त्यही भेट नेपालमा जान्थ्यो। अनि 8 र 9 पदमा भनिएको छ, जब मोसा निस्केर भेट हुने पालमा जान्थे, तब सबै मानिसहरू उठेर आफ्नो पालको ढोकामा खड़ा भई मोसा त्यस पालभित्र नपसुन्जेलसम्म तिनीतिर नै हेरिरहन्थे। जब मोसा त्यस पालभित्र पस्थे, तब बादलको खामो ओर्लेर पालको ढोकामा खड़ा रहन्थ्यो। मित्र, प्रश्न खड़ा हुन्छ कि कसैले परमेश्वरलाई कहिले देखेका छन्? युहान्ना 1:18 पदले हामीलाई भन्छ, कुनै मानिसले कहिले पनि परमेश्वरलाई देखेका छैनन्। युहान्ना 14:9 पदले यो प्रकट गर्दछ कि जसले येशु प्रभुलाई देखे, पिता परमेश्वरलाई देखे। येशु ख्रीष्ट मानव शरीरमा आउनुभएको परमेश्वरको प्रकाश हुनुहुन्छ। पुरानो नियममा उहाँको एउटा नाम हो परमप्रभुको दूत। धेरै पल्ट हामी परमप्रभुको दूत भनेर पुरानो नियममा उल्लेख भएको पाउँछौ। यो उहाँको पूर्व अवतार हो वा उहाँको पूर्व प्रकट हो। अनि यो नै परमप्रभुको दूत तिनीसँग बोले, बात गरे। अनि 11 पदमा हामी पढ्दछौ, परमप्रभु मोसासित यसरी आम्ने सामने बात गर्नुहुन्थ्यो जसरी कोही आफ्ना मित्रसित बात गर्दछ। तब मोसा फर्केर छाउनीमा आउँथे, तर तिनको जवान सहायक नुनको छोरा यहोशू त्यस पालबाट निस्कन्दैनथे। जसरी आपसमा साथीहरू आम्ने सामने बात हुन्छ साथीहरूसँग, त्यसरी नै परमेश्वर र मोसा बात गर्नुहुन्थ्यो। तर पनि परमेश्वरलाई मोसाले देखेनन्। भनिएको छ। एघार पदमा यहाँ एकपल्ट यहोशुको उल्लेख गरिएको छ। तिनी परमेश्वरका जन हुन् र मूसाका पछि इसरायललाई अगुवा गर्ने, नेतृत्व गर्ने, अगुवा हुनलाई तयारी गरिरहेका छन्। त्यसपछि हामी देख्छौ मूसाको प्रार्थना र परमप्रभुको उत्तर। बाह्र र तेह्र पदमा भनिएको छ, अनि मूसाले परमप्रभुलाई भने, तपाईँले मलाई यी मानिसहरूलाई लिएर जा भन्नुहुन्छ, तर मसित को पठाउनुहुन्छ? तपाईँले मलाई थाहा दिनुभएको छैन। तपाईँले भन्नुभएको छ, म त तँलाई तेरो नाउँले नै चिन्छु र तँमाथि मेरो निगाह भएको छ। मूसाले उही कुराको विन्ती गरिरहेका थिए जुन पाउलले फिलिपी तीनको दश पदमा विन्ती गरे, म उहाँलाई अझ धेरै जान्न सकूं। अनि यही नै फिलिपको भनाईको तात्पर्य थियो जब तिनले भने युहन्ना चौधको आठ पदमा, प्रभु पितालाई देखाइदिनुहोस्, त्यति भए हामीलाई पुग्छ। मित्र, म विश्वास गर्दछु कि हरेक परमेश्वरको इमानदार सन्तानहरूसँग परमेश्वरलाई थाहा पाउने वा चिन्ने अभिलाषा र इच्छा हुन्छ। अनि चौध र पन्ध्र पदमा भनिएको छ, अनि परमप्रभुले भन्नुभयो, मेरो उपस्थिति तँसँग जानेछ र म तँलाई विश्राम दिनेछु। तब मूसाले उहाँलाई भने, यदि तपाईँको उपस्थिति हामीसित गएन भने हामीलाई यहाँबाट उता नलानुहोस्। मूसाले थाहा पाए तिनीसँग परमेश्वरको उपस्थितिको कति धेरै आवश्यकता थियो। तिनले थाहा पाए कि तिनले आफू स्वयंले यो पूरा गर्न सक्दैनथे जुन सेवा जिम्मा उसलाई दिइएको थियो। अनि सोह्र पदमा हामी पढ्दछौ, तपाईँ हामीसितै नगएसम्म म र तपाईँका यी मानिसहरूले तपाईँको निगाह पाएका छौं भनेर हामीले कसरी जान्ने? अरू के कुराले म र तपाईँका मानिसहरू पृथ्वीका सारा मानिसहरूदेखि भिन्नै हुन्छौं? यो कुरा ध्यान दिन महत्वपूर्णको छ कि परमेश्वरले निश्चित कारणको लागि इसरायलीहरूलाई विशेष जाति बनाउनुभयो, अनि आज मण्डली वा कलेसिया पनि विशेष जाति हुन्। अनि सत्र पदमा हामी पढ्छौ, तब परमप्रभुले मूसालाई भन्नुभयो, तैंले भनेकै कुरा म गर्नेछु, किनकि तैंले मेरो निगाह पाएको छस् र मैले तँलाई नाउँले नै चिनेको छु। मूसा परमेश्वरसँग अति नै घनिष्ठ बनिरहेका छन्। अठार पदमा पढ्छौ, तिनले भने, अब मलाई तपाईँको महिमा देखाउनुहोस्। मूसाले वास्तवमा परमेश्वरलाई आम्ने सामने स्पष्ट रूपमा अघि कहिले देखेका थिएनन्, त्यसकारण तिनी चाहन्छन् कि परमेश्वरको त्यो मुहारलाई स्पष्ट रूपमा आम्ने सामने देख्न। उन्नाइस पदमा भनिएको छ, उहाँले भन्नुभयो, म तेरै सामुने मेरा सारा श्रेष्ठता देखाउनेछु र तेरै सामुने परमप्रभु नाउँको घोषणा गर्नेछु, जसलाई म अनुग्रह गर्न चाहन्छु त्यसलाई म अनुग्रह गर्नेछु, जसलाई म कृपा देखाउन चाहन्छु त्यसलाई म कृपा देखाउनेछु। पाउलले यो पदलाई रोमी नौको पन्ध्र पदमा प्रयोग गर्छन् जब तिनी भन्छन्, किनभने उहाँ मूसालाई भन्नुहुन्छ, जसमाथि म कृपा गर्न चाहन्छु त्यसलाई म कृपा गर्नेछु, जसमाथि म सहानुभूति देखाउन चाहन्छु त्यसलाई म सहानुभूति देखाउनेछु। अनि बीस पदमा हामी पढ्दछौ, यस प्रकार लेखिएको छ, अनि उहाँले भन्नुभयो, तर तैंले मेरो अनुहार हेर्न सक्दैनस्, किनकि मेरो अनुहार हेरेर मानिस जीवितै रहन सक्दैन। मित्र, यो वास्तविकता हो, तपाई परमेश्वरलाई आम्ने सामने हेर्न सक्नुहुन्न। अनि एक्काइसदेखि तेइस पदमा भनिएको छ, तब परमप्रभुले भन्नुभयो, मेरो छेउमा एउटा ठाउँ छ जहाँ त एउटा चट्टानमा खड़ा हो, मेरो महिमा त्यहाँबाट भएर जाँदा तँलाई म त्यस चट्टानको धाँदोमा राख्नेछु र म त्यहाँबाट भएर नाउजेल तँलाई मेरै हातले छोपिराख्नेछु, त्यसपछि म मेरो हात उठाउनेछु र तैंले मेरो पछिको भाग देख्नेछस्, तर मेरो अनुहार चाहिँ देखिने छैन। यो अनुच्छेदले परमप्रभु परमेश्वरको प्रतिरूपको महिमाको बारेमा बताइरहेको छ। प्रभु येशूले भन्नुभयो, जब उहाँ दोस्रो पल्ट आउनुहुन्छ त्यहाँ स्वर्गीयमा मानिसको पुत्रको चिन्ह हुनेछ। मती चौबिसको तीस पदले भन्छ, तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, पृथ्वीका सब जातिहरू विलाप गर्नेछन् र तिनीहरूले मानिसको पुत्रलाई आकाशको बादलहरूमा शक्ति र ठूलो महिमासहित आउँदै गरेका देख्नेछन्। म विश्वास गर्छु कि त्यो चिन्ह चाहिँ परमप्रभुको महिमा हो जुन प्रस्थान तेत्तीस अध्याय एक्काइसदेखि तेइस पदमा उल्लेख गरिएको छ। जब ख्रिस्टले आफैमाथि मानव अवतार लिनुभयो, महिमा त्यहाँ थिएन, उहाँले नम्र स्थान लिनुभयो र आफ्नो महिमाको अलग राख्नुभयो, तापनि उहाँ अझै परमेश्वर नै हुनुहुन्थ्यो। त्यही नै कारण तिनले भन्न सके, जसले उहाँले देखे मलाई देखे। हामी परमेश्वरलाई देख्ने छैनौं, हामी प्रभु येशूलाई देख्नेछौ र उहाँ मानव रूपमा हुनुहुन्छ, किनभने त्यही नै रूप उहाँले यस पृथ्वीमा लिनुभयो। आज उहाँ महिमित शरीरमा हुनुहुन्छ, र कुनै दिन हामी पनि त्यस्तै नै हुनेछौ जुन हामीलाई पहिलो युहान्ना 3:2 पदमा भनिएको छ जुनले भन्छ हे प्रिय हो अहिले हामी परमेश्वरको सन्तान हौ र हामी के हौला सो अहिलेसम्म प्रकट भएको छैन यति जान्दछौ कि जब उहाँ प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै हुनेछौ किनकि जस्तो उहाँ हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्छौ यही नै विश्वासद्वारा हिँडिरहेको विश्वासीको प्रत्याशा र आशा हो त्यही नै तरिकामा मोसा हिँड्न गइरहेका छन् तिनले जाने कि परमेश्वरको उपस्थिति तिनैसँग जानु पर्दथ्यो नत्र परिणाम असफल र पतन हुने थियो मित्र आज हामीलाई जीवनको हरेक दिनमा वा हरेक दिनका समस्याहरूको सामना गर्न उहाँको उपस्थितिको आवश्यकता छ उहाँको अनुग्रहको आवश्यकता हुन्छ यो कुरा हामीले बुझ्नु पर्दछ यसपछि प्रस्थान 34 अध्याय हामी प्रवेश गर्नेछौ यहाँ हामी सबभन्दा पहिले देख्नेछौ नयाँ व्यवस्थाको पार्टीहरू 34 अध्याय 1-4 पदमा भनिएको छ परमप्रभुले मोसालाई भन्नुभयो पहिलेका जस्तै ढुङ्गाका दुईवटा पाटी काटेर ले म ती पाटीमा त्यही कुरा लेख्नेछु जो तैले फुटाएका पहिलेका पाटीमा लेखेका थिए बिहानै तयार भएर सिनै पर्वतको टाकुरामा उक्लेर त मेरो सामुने हाजिर हो कोही मानिस तँसँग नआओस् न त पर्वतको कुनै भागमा देखा परोस् कुनै भेडा बाख्रा वा गाईवस्तु त्यस पर्वतको अगाडि नचरोस् तब मोसाले पहिलेकै जस्तो ढुङ्गाका दुईवटा पाटी काटेर परमप्रभुले आज्ञा गर्नुभए झै बिहान सबेरै उठी सिनै पर्वतमा उक्ले तिनले आफ्ना हातमा ती दुईवटा शिला पाटी पनि लगे मित्र यिनीहरू व्यवस्थाको दोस्रो पाटीहरू हुन् पहिलो पाटीलाई चाहिँ मोसाले फुटाइदिए जब तिनी सिनै पर्वतबाट तल झर्दा इसरायलीहरूको सन्तानहरू सुनको बाछा बनाएर आराधना गरिरहेका भेटाए अहिले फेरि तिनी सिनै पर्वतमा खाली ढुङ्गाका पाटीहरू लिएर उक्लिन्छन् यसपछि निम्न पदहरूमा हामी देख्छौ परमप्रभुको नाउँ घोषणा गरिन्दछ 5 पदमा भनिएको छ अनि परमप्रभु बादलमा ओर्लनुभयो र तिनीसँग त्यहाँ खड़ा भएर उहाँले आफ्नो नाम परमप्रभु घोषणा गर्नुभयो परमप्रभु अहिले आफ्नो नाउँको प्रकट गर्नुहुन्छ 6-7 पदमा पढ्छौ त्यसपछि परमप्रभु तिनको सामुन्नेबाट गएर यसो भनी घोषणा गर्नुभयो परमप्रभु थित्याउनमा भरिपूर्ण र दयालु परमेश्वर जो क्रोध गर्नमा ढिलो र प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ उहाँले हजारौं हजारमाथि कृपा देखाउनुहुन्छ र दुष्टता विद्रोह र पाप क्षमा गर्नुहुन्छ तर उहाँले दोषीलाई कुनै किसिमले पनि सजाय दिनुहुन्न पिता पुर्खाका दुष्टताको दण्ड तिनीहरूका छोराछोरी नाति नातिना र तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ परमेश्वर आफ्नो कृपा दोषीप्रति आफ्नो आँखा बन्द गरेर यसो भन्दै बढाउनुहुन्न म त्यो पापको भुलिदिन्छु अह पापको न्याय गर्नै पर्छ दण्ड दिनै पर्छ र त्यसको ज्याला तिर्नै पर्छ परमेश्वरले कुनै पनि हालतले त्यसै दोषीलाई दोषबाट मुक्त गर्नुहुन्न तब के हुन्छ त कसरी उहाँ आफ्नो कृपा राख्नुहुन्छ र उही समयमा अपराधको पनि ख्याल राख्नुहुन्छ किनभने बलिदान प्रदान गरिएको छ त्यस दिनमा इसरायलहरूले बनाएका बलिदानहरूले पापको उठाइ लगेन तर तिनीहरूले पूर्ण सिद्ध बलिदान अर्थात प्रभु येशु ख्रिष्टलाई औलाउँदथ्यो संकेत गर्दथ्यो जो जब आउनुभयो क्रुसको आफ्नो मृत्युबाट पापलाई उठाइ लानुभयो भनिएको छ 7 पदमा उहाँले हजारौं हजारमाथि कृपा देखाउनुहुन्छ र दुष्टता विद्रोह र पाप क्षमा गर्नुहुन्छ तर उहाँले दोषीलाई कुनै किसिमले पनि सजाय दिनुहुन्छ पिता पुर्खाका दुष्टताको दण्ड तिनीहरूका छोराछोरी नाति नातिनामा र तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ यो कुरा आज याद गर्न आवश्यक कुरा हो तपाईँ त्यस्तो पाप गर्न सक्नुहुन्छ जुनले तपाईँका छोराछोरी नाता नातिनी र आउने पूरा पिँढीहरूलाई असर गर्नेछ मलाई विश्वास गर्नुहोस् मित्र तपाईँ उहाँको व्यवस्थालाई बिना दण्ड उम्कन सक्नुहुन्न उहाँको व्यवस्थालाई तोडेर अह उहाँको व्यवस्थालाई तोड्नुहुन्छ भने बिना दण्ड उम्कन सक्नुहुन्न परमेश्वर सधैँ उही एउटै हुनुहुन्छ उहाँ बदलिनु भएको छैन उहाँको व्यवस्था बदलिएको छैन तर परमेश्वरलाई धन्यवाद होस् यदि हामी उहाँ कहाँ फर्कन्छौ भने हामी कृपा पाउनेछौ 8-9 पदमा भनिएको छ तब मोसाले हतपत भुइँतिर आफ्नो शिर निहुराएर आराधना गरे तिनले भने यदि मैले तपाईँको दृष्टिमा निगा पाएको छु भने हे परमप्रभु विन्ती छ परमप्रभु नै हाम्रा साथमा हिँड्नुहोला यिनीहरू हटी मानिस भए तापनि हाम्रा दुष्टता र पाप क्षमा गरेर हामीलाई आफ्नो निज उत्तराधिकारको रूपमा ग्रहण गर्नुहोस् यो करिब चौथो पल्ट हो यी मानिसहरूलाई अटेरी ढिट हट्टी
भनिएको हा मित्र, तिनीहरू यस्तै खालका मानिसहरू थिए। अनि दश पदमा हामी पढ्दछौ, तब परमप्रभुले भन्नुभयो, हेर, तँसँग म एउटा करार बाँध्छु, तेरा सारा मानिसहरूकै सामु म यस्ता आश्चर्यका कामहरू गर्नेछु जो सारा पृथ्वीमा कुनै जातिमा कहिले गरिएका छैनन्। यी मानिसहरू जसका बीचमा तँ छस् तिनीहरूले देख्नेछन् कि म परमप्रभु तेरो लागि एउटा आश्चर्यपूर्ण काम गर्नेछु। अनि एघार पदमा भनेको छ, जुन आज्ञा आज म तँलाई दिँदैछु त्यो तैले पालन गर, हेर म तेरो सामुन्नेबाट एमोरी, कनानी, हेती, परिजी, हेबी र यबोसीहरूलाई धपाउनेछु। परमेश्वर भन्नुहुन्छ कि उहाँ सारा तिनीहरूका शत्रुहरूलाई धपाइदिनुहुनेछ। अनि बाह्र पदमा भनिएको छ, होसियार बस, जुन देशमा तँ जान्छस् त्यहाँका बासिन्दाहरूसँग तैले सन्धि नगर्नु, नत्र त उनीहरू तिमीहरूका निम्ति पासो बन्नेछन्। परमेश्वर तिनीहरूलाई पहिले नै पूर्व चेतावनी दिनुहुन्छ कि त्यस मुलुकका मानिसहरूसँग कुनै करार नबनाउनु। जब गिब्बोनीहरू यहोशू कहाँ आए पछिबाट यो हामी देख्छौ, जुन हामी यहोशूको पुस्तकमा देख्छौ, तिनीहरूले इसरायलीहरूलाई छक्याए, झुक्याए। तिनीहरूले यस्तो बहाना गरे मानौ तिनीहरू टाढाको देशबाट आएका थिए र यहोशूले कमसेकम राम्ररी जान छानबिन गर्न सक्थे, तर तिनले त्यो गरेनन्। किन परमेश्वरले कनानका मानिसहरूसँग कुनै करार बनाउन अनुमति दिनु भएन? यदि तिनीहरूले यी मानिसहरूसँग कुनै करार बनाएका भए यो तिनीहरूको निम्ति फन्दा पासो बन्ने थियो र तिनीहरूलाई प्रतिमा पूजामा लाने थिए, डोर्याउँदथे। अनि तेह्र चौध पदमा हामी पढ्दछौ, उनीहरूका वेदीहरू भत्काइदिनु, उनीहरूका चोखा ढुङ्गाहरू टुक्रा पारिदिनु र उनीहरूका असेरा प्रतिमाहरूलाई काटेर ढालिदिनु, तिमीहरूले अन्य कुनै देवहरूको पूजा नगर्नु, किनकि परमप्रभु जसको नाउँ डाही हो डाहा गर्ने परमेश्वर नै हुनुहुन्छ। यहाँ परमेश्वरले इसरायली जातिहरूलाई भन्नुहुन्छ कि उहाँ डाही परमेश्वर हुनुहुन्छ, आफ्नो आदर मान र महिमा अरूहरूसँग उहाँ बाँड्न चाहनुहुन्न। हजुर, परमेश्वर डाही हुनुभएकोमा क्षमा याचना माग्न कुनै आवश्यक कुरा थिएन पनि। मैले एउटा मानिसको पत्नीले यो भनेको सुने, मेरो पति म प्रति कति पनि डाही हुनुहुन्न, तिनी यो कुरामा गौरव र घमण्डसँग कुरा गरिरहेकी थिइन्। तर म सोच्दछु, यदि तिनको पति डाही छैनन् भने तिनी प्रति पतिले तिनलाई कति पनि प्रेम गर्दैनथे। हरेक व्यक्ति वा हरेक कुरा जुनलाई तपाईँ प्रेम गर्नुहुन्छ तपाईँ त्यसको डाही हुनुहुन्छ र ती कुरालाई अरूसँग बाँड्न मन पराउनुहुन्न। उही समयमा दुष्ट तरिकामा तपाईँ डाही बन्न सक्नुहुन्छ, तर हामी यहाँ यसको बारेमा कुरा गरिरहेका छैनौं। जब तपाईँ कुनै व्यक्तिलाई प्रेम गर्नुहुन्छ तपाईँसँग ख्याल र वास्ता हुन्छ र तपाईँ त्यसलाई साँच्ची नै वास्ता गर्नुहुन्छ। अनि पन्ध्रदेखि सत्र पदमा भनिएको छ, होसियार, त्यस देशका बासिन्दाहरूसित तिमीहरूले सन्धि नगर्नु, नत्र उनीहरू आफ्ना देवहरूका पछि लागेर आत्मिक व्यभिचार झैं गर्दा र आफ्ना देवहरूका लागि बलि गर्दा उनीहरूले तिमीहरूलाई बोलाउनेछन् र तिमीहरूले उनीहरूका बलिदानहरू खानेछौ। जब उनीहरूका छोरा जब उनीहरूका छोरीहरूमध्येका कुनैलाई तिमीहरूले आफ्ना छोराहरूको निम्ति ल्याउला र ती छोरीहरू आफ्ना देवहरू पछि आत्मिक व्यभिचार झैं गर्लान्, तब तिनीहरूले तिमीहरूका छोराहरूलाई पनि त्यही गर्न लाउनेछन्। तिमीहरूले आफ्ना निम्ति ढलाउटे प्रतिमा नबनाउनु। मित्र, कनानको मुलुक पूरा प्रतिमाले भरिएको थियो, साथै भ्रष्ट घिनलाग्दो अनैतिकताले भरिएको थियो र परमेश्वर आफ्ना जाति ती इसरायलीहरूलाई त्यसबाट ती व्यक्तिहरूबाट अलग रहन र त्यहाँका क्रियाकलापबाट अलग रहन साथै कुनै पनि कुरामा तिनीहरूसँग करार नबनाउन चेतावनी दिनुहुन्छ। इसरायलीहरूले या त तिनीहरूलाई नाश गर्नुपर्ने थियो या धपाउनु पर्ने थियो, तर पछिबाट परमेश्वरको आज्ञा तिनीहरूले उल्लंघन गरे र तिनीहरूले पूर्ण रूपमा तिनीहरूलाई मुलुकबाट हटाएनन् र पछिबाट अति नै निराशको परिणाम भयो र त्यो परिणामको तिनीहरूले भोगे। अन्त्यमा परमेश्वरले तिनीहरूलाई बाबेलको कैदमा पठाउनुभयो। यसपछि निम्न पदहरूमा हामी देख्छौं कि चाडहरू र विश्राम दिनको फेरि आज्ञा गरियो, विश्राम दिनको पालनको सम्बन्धमा आज्ञा दिइयो। अठार पदमा भनिएको छ, अखमिरे रोटीको चाड मान्नु, मेरो आज्ञा बमोजिम आबिब महिनाको तोकेको समयमा सात दिनसम्म अखमिरे रोटी खाँदै रहनु, किनभने आबिब महिनामा तिमीहरू मिश्र देशबाट निक्लेर आएका हो। परमेश्वर इसरायलीहरूलाई प्रतिज्ञाको मुलुकमा प्रवेश गराउनलाई चाडहरू र विश्राम दिन दिनुभएर तयारी गरिरहनु भएको छ। अनि त्यस पदमा भनिएको छ,
वर्षमा तीनपल्ट तिमीहरूका सबै पुरूषहरू इसरायलका परमप्रभु परमेश्वरको सामु देखा परून्। त्यसपछि परमेश्वर निरन्तर आफ्ना भनाइलाई जारी राख्नुहुन्छ र इसरायलीहरूले गर्नुपर्ने र नगर्नुपर्ने विभिन्न कुराहरूको बारेमा विवरणहरू दिनुहुन्छ। 25-26 हामी पढ्छौं, मलाई चढ़ाइने बलिको रगत खमीर हालेको केही रोटीसित नचढ़ाउनु र निस्तार चाडको बलि मध्येको केही पनि बिहानसम्म नछोड्नु। तिमीहरूको जमीनका अगौटे फल मध्येका सबभन्दा असल फल चाहिँ परमप्रभु आफ्नो परमेश्वरको घरमा ल्याउनु। इसरायलीहरूले परमेश्वरलाई पहिलो स्थान दिनुपर्दथ्यो र निम्न पदमा देख्छौ कि मोसा परमेश्वरसँग कुरा गर्दछन् र तिनको अनुहार चम्किन्छ। 29-35 पदमा भनिएको छ, जब मोसा गभाएका ती दुई शिला पाटी आफ्ना हातमा लिएर सिनै पर्वतबाट ओर्लेर आए तब परमेश्वर तिनीसित बात गर्नुभएकोले आफ्नो अनुहार चम्कन्दैछ भन्ने कुरा मोसालाई थाहा थिएन। जब हारून र सारा इसरायलीहरूले मोसालाई देखे तब तिनको अनुहार चम्केको तिनीहरूले देखे र तिनको नजिक आउन तिनीहरू डराए। तर मोसाले तिनीहरूलाई बोलाए र समुदायका सारा नायकीहरू समेत हारून तिनी कहाँ फर्केर आए अनि मोसाले तिनीहरूसित बात गरे। त्यसपछि सारा इसरायलीहरू पनि नजिक आए अनि जे परमप्रभुले तिनलाई सिनै पर्वतमा भन्नुभएको थियो ती सबै तिनले तिनीहरूलाई आज्ञाको रूपमा सुनाए। जब मोसाले तिनीहरूसित बात गरिसके तब तिनले आफ्नो अनुहारमा एउटा घुम्टो हाले। तर जब मोसा परमप्रभुको सामुने उहाँसित बात गर्न जान्थे तब बाहिर ननिस्कन्जेल त्यो घुम्टो उतार्थे। जे आज्ञा तिनले पाउँथे त्यो तिनले बाहिर आएर इसरायलीहरूलाई सुनाउँथे। इसरायलीहरूले मोसाको अनुहार चम्किएको देख्दथे तब मोसाले परमप्रभुसित बात गर्नलाई भित्र नपसुन्जेल त्यो घुम्टो आफ्नो अनुहारमा फेरि लगाउँदथे। श्रोता, यहाँ केही आत्मिक पाठ छ। जब हामी परमेश्वरको उपस्थितिमा बनिरहन्छौ त्यसले तपाईँ र मेरो व्यावहारिक जीवनमा प्रतिबिम्बित गर्दछ उहाँको उपस्थितिको, जुन मानिसले देख्दछन् र परमेश्वरको महिमा गर्दछन्। आज यो तपाईँ र मैले बुझ्न आवश्यकता छ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679-98-470-3569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।